यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। समावेशी र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो लक्ष्य भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। अन्य पार्टीबाट प्रवेश गर्ने नेता कार्यकर्तालाई जिम्मेवारीमा विशेष प्राथमिकता दिने नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको निर्णय। स्वास्थ्यकर्मीका लागि न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सबै स्वास्थ्य संस्थालाई निर्देशन। मुगलिन पोखरा सड़क अन्तर्गत शुक्ला गण्डकी नगरपालिका कोत्रे खण्डमा आजदेखि चार दिन सड़क अवरूद्ध हुने। इजरायलले गाजाको शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा 33 जना भन्दा बढ़ीको मृत्यु। र एनपीएल अन्तर्गत आज पनि दुई खेल हुँदै।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशी र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो लक्ष्य भएको बताउनु भएको छ। नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले हिजो काठमाण्डुमा आयोजना गरेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायको जीवनस्तरमाथि उकास्न संविधानले सुनिश्चित गरेको मौलिक हकको प्रभावकारी कार्यान्वयनमा जोड़ दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले पछाडि पारिएका समुदायलाई शिक्षा र रोजगार मा सहज पहुँच दिएर अगाडि ल्याइने बताउनुहुँदै आदिवासी जनजातिलाई आफ्ना परम्परा, कला र संस्कृतिको संरक्षण गर्न आग्रह समेत गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बीचका सम्बन्धमा बौद्ध धर्म एक कड़ीको रूपमा रहेको बताउनु भएको छ। नवौं नानहाई बौद्ध सम्मेलनको काठमाण्डू फोरमलाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले दुई राष्ट्रको आध्यात्मिक र सांस्कृतिक सम्बन्धलाई बौद्ध धर्मले अझै घनिष्ठ बनाएको बताउनुभयो। प्रधानमन्त्री ओलीले चीनमा बौद्ध मन्दिरहरूमा नेपाली शैलीका वास्तुशिल्प र लुम्बिनीमा चिनिया बौद्ध मठको भव्यताले दिगो सम्बन्धका लागि अझै बल पुगेको बताउनुभयो। हिजै काठमाण्डुको बुढा नीलकण्ठ नगरपालिकाको 1, 2 र 7 नम्बर ओडाको प्रशासनिक भवन तथा कपन ह्याण्डबल बहुद्देश्यीय खेल मैदानको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउन र सुशासन ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले देश विकासको अभियानलाई अगाडि बढ़ाउने र हरेक क्षेत्रमा विकासका कामलाई ध्यान दिने बताउनुभयो। केही मान्छेको स्वार्थका कारण देश बनाउनमा समस्या आइरहे पनि हरेकले आफ्नो क्षेत्रबाट काम गर्दै जानुपर्ने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस कार्यमा सरकार र आफूले पनि संकल्प गरेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न 5 मुलुकका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डाक्टर शिवमाया तुम्हाम्फेलाई कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले बेल्जियमका विदेश मन्त्री बर्नार्ड क्विन्टिनसँग भेटवार्ता गर्नुभएको छ। हिजो ब्रसेल्समा भएको भेटमा उहाँहरूबीच नेपाल बेल्जियम सम्बन्ध, आपसी हित र आगामी दिनमा गर्न सकिने सहकार्य लगायत विषयमा कुराकानी भएको थियो। भेटमा मन्त्री डाक्टर देउवाले नेपाल आगामी सन् 2026बाट अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन लागेको जानकारी गराउनुहुँदै सो प्रक्रियालाई सहज र दिगो बनाउन तथा नेपाललाई आर्थिक प्राविधिक लगायतको सहयोगका लागि बेल्जियम सरकारसँग आग्रह गर्नुभएको थियो। मन्त्री डाक्टर देउवाले नेपाल आन्तरिक रूपमा शान्ति प्रक्रिया टुंग्याउने अन्तिम चरणमा पुगेको र यसका लागि आवश्यक नियम कानूनहरू निर्माण भएको जानकारी गराउनुभयो। नेकपा माओवादी केन्द्रले अन्य पार्टीबाट प्रवेश गर्ने नेता कार्यकर्तालाई जिम्मेवारीमा विशेष प्राथमिकता दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस टाढामा हिजो बसेको स्थायी समिति बैठकले अन्य पार्टी तथा स्वतन्त्र ढंगले काम गरिरहेकाहरूलाई पार्टीमा भित्र्याउन विशेष योजना समेत ल्याउने बैठकमा सहभागी सचिव गणेश शाहले जानकारी दिनुभयो। बैठकले क्षमताको आधारमा सबैलाई ठोस जिम्मेवारी दिनुका साथै आगामी केन्द्रीय समिति बैठकबाट नेताहरूको उचित कार्य विभाजन गर्ने निर्णय गरेको सचिव शाहले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पदाधिकारी तहकै नेताहरू जिम्मेवारी विहीन हुँदा पार्टीको काम प्रभावकारी रूपमा अगाडि बढ़न नसकेको बताउनुहुँदै कार्य विभाजनबारे गहन र थप गृह कार्य गर्न सम्बद्ध सबैलाई निर्देशन दिनुभएको थियो। बैठकमा अध्यक्ष प्रचण्डले सबैलाई उचित जिम्मेवारी दिने बताउनु भएको थियो। आगामी केन्द्रीय समिति बैठकपछि सबै पदाधिकारी तथा नेता को जिम्मेवारी ठोस गरिने सचिव शाहले जानकारी दिनुभयो। बैठकले पुस 2 गते गर्ने भनिएको केन्द्रीय समिति बैठक पुस 21 गते गर्ने निर्णय पनि गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका आदिवासी जनजातिको इतिहास र योगदान अनुसार आन्दोलनमा थप तीव्रता दिनुपर्ने बताउनु भएको छ। आदिवासी जनजाति आयोगद्वारा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री गुरूङले आदिवासीको अधिकारका लागि आन्दोलन अन्तर्राष्ट्रियकरण गर्नुका साथै सीप र ज्ञानलाई स्थानीयकरण गर्न आवश्यक रहेको बताउनुभयो। मन्त्री गुरूङले अन्य देशमा आदिवासी जनजाति आन्दोलनले जुन उचाइका साथ सफलता हासिल गरेको छ को तुलनामा नेपालको आदिवासी आन्दोलनको क्रियाशीलतामा कमी रहेको लेख गर्नुभयो। सभामुख देवराज घिमिरेले संसदको गरिमा उच्च बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ। 18 संघीय संसद सेवा दिवसका अवसरमा हिजो संसद सचिवालय सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले संविधानले परिकल्पना गरे अनुसार संसदीय ऐन बनाउने काममा तीव्रता दिन सबैको साथ र सहयोग जुटाउन पहल कदमीको आवश्यकता औल्याउनुभयो। सीमित साधन स्रोतका बीच पनि संसद सेवाका कर्मचारीले सम्पादन गरेको कार्यको प्रशंसा गर्दै उहाँले संसदको महत्व साकार पार्न सरकारले सहयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रसभाका अध्यक्ष नारायण प्रसाद दाहालले जनता सरकार र संसदको सहकार्यलाई प्रभावकारी बनाउन र जनतामा संसदप्रति विश्वास कायम राख्न संसद सेवाका कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। कानून न्याय तथा संसदीय मामला मन्त्री अजय कुमार चौरसियाले जनप्रतिनिधिले गर्ने कामलाई संवैधानिक हिसाबले व्यवस्थित गर्ने जिम्मेवारी संसद सेवाका कर्मचारीको भएको उल्लेख गर्नुहुँदै निजामती सेवा ऐन संशोधनका क्रममा संसद सेवाका कर्मचारीको भावनालाई सम्बोधन गरिने बताउनुभयो। उपसभामुख इन्दिरा राणाले जनप्रतिनिधि र संसद सचिवालयका कर्मचारीबीच अन्योन्याश्रित सम्बन्ध रहेको चर्चा गर्नुहुँदै दुई पक्षको एकताबाट मात्रै उल्लेख्य परिणाम हासिल गर्न सकिने बताउनुभयो। राष्ट्रसभाका उपाध्यक्ष विमला घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारी एकताबद्ध हुनुपर्नेमा जोड़ दिनुभयो। मुख्य सचिव एक नारायण अर्यालले निजामती सेवा विधेयकमा संसदका कर्मचारीको वृत्ति विकासलाई उचित ढंगबाट सम्बोधन गरिने विश्वास व्यक्त गर्नुभयो। खानेपानी मन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई स्वच्छ एवं सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। हुम्लाको सिमकोट खानेपानी आयोजना वड़ा नम्बर 5, 6 र 7 को अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले दुर्गम भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बावजूद खानेपानी पहुँचको दिगो समाधानका लागि यस आर्थिक वर्षमा सरकारले महत्वपूर्ण योजना अगाडि सारेको जानकारी दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले जलस्रोतको विषयमा सबै दलले साझा धारणा बनाउनुपर्ने बताउनु भएको छ। हिजो पार्टीद्वारा आयोजित नेपालमा जलस्रोतको चुनौती र समाधान विषयक अन्तर्क्रियामा उहाँले कसैको स्वार्थमा नेपालको जलसम्पदा प्रयोग हुन नदिन पर्याप्त राष्ट्रिय बहस र साझा धारणा आवश्यक रहेको बताउनुभयो। नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ दुई प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढ़ुवाका लागि सिफारिश गरिएको छ। गृह मन्त्रालय बढ़ुवा समिति सचिवालयको हिजो बसेको बैठकले प्रहरीका डीआईजी दुर्गा सिंह र भरत बहादुर बोहरालाई एआईजीमा बढ़ुवा गर्ने निर्णय गरेको बढ़ुवा समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले जानकारी दिनुभयो। स्वास्थ्य कर्मीका लागि न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै स्वास्थ्य प्रतिष्ठान, सरकारी अस्पताल, मेडिकल कलेज, सामुदायिक तथा निजी अस्पताललाई पत्राचार गर्दै न्यूनतम पारिश्रमिक लगायतका सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो। मेडिकल कलेज तथा स्वास्थ्य संस्थाबाट नर्सिङ एवं अन्य स्वास्थ्य कर्मीको पारिश्रमिक लगायतको सुविधामा अन्याय भएको भनी गुनासो आएकाले स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्य कर्मीको लागि न्यूनतम श्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागू गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ। त्यस्तै नर्सिङ लगायतका अन्य स्वास्थ्य कर्मीको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउनु पर्ने पनि मन्त्रालयको निर्देशनमा उल्लेख गरिएको छ। नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन हिजोदेखि शुरू भएको छ। सम्मेलन आजसम्म चल्नेछ। सम्मेलनमा संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले स्वास्थ्यका प्राथमिकता, बजेट, सरकारले ध्यान नदिएका यथेष्ट विषयहरूमा छलफल हुने बताउनुभयो। संघका महासचिव डाक्टर संजीव तिवारीले सम्मेलनमा विषयविज्ञ प्रबुद्ध वर्ग, नेतृत्वकर्ता तथा सरोकारवालाहरूको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विमर्श मार्फत सैद्धान्तिक बहस हुने जानकारी दिनुभयो। सम्मेलनमा प्रस्तुत कार्यपत्र, छलफल र निचोड़लाई एकीकृत गरी अघिल्लो वर्ष झैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत देशभरका सरोकारवाला निकायमा सुझाव सम्प्रेषण गरिने आयोजकले जनाएको छ। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न अहिले मतगणना जारी छ। केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र प्रतिष्ठान शाखामा नेतृत्व छान्न हिजो मतदान भएको थियो। निर्वाचनको परिणाम आउने क्रम जारी छ। मतगणना सकिएका अधिकांश स्थानमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलका उम्मेद्वार विजयी भएका छन्। केन्द्रीय अध्यक्षका लागि निर्मला शर्मा र रमेश विष्टबीच प्रतिस्पर्धा देखिएको छ। मुगलिन पोखरा सड़क अन्तर्गत शुक्ला गण्डकी नगरपालिका दुई कोत्रे खण्डमा हिजोदेखि पाँच दिन सड़क अवरूद्ध भएको छ। जामुनी बजारदेखि कास्कीको सेतीपुलसम्मको सड़क स्तरोन्नति थालिएकाले पुष दुई गतेसम्म बिहान आठदेखि साँझ छ बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ। गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मुसिकुट नगरपालिका चार दजाकोट स्थित भित्री कच्ची सड़क खण्डमा बुटोलबाट देउरालीतर्फ जाँदै गरेको सुप्र 1001J1385 नम्बरको फोर्स गाड़ी अनियन्त्रित भई दुर्घटना भएको हो। हिजो साँझ भएको दुर्घटनामा रेसुङ्गा नगरपालिका वड़ा नम्बर 8 स्थायी घर भएका 45 वर्षीय रविन कुमार श्रीसलाई गुल्मी अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी शंकर पोखरेलले जानकारी दिनुभयो। कैलालीको टीकापुर विमानस्थल 35 वर्षपछि भोलिदेखि नियमित रूपमा सञ्चालनमा आउने भएको छ। विक्रम सम्म 2046 सालमा द्वन्दका कारण बन्द भएको विमानस्थल भोलिदेखि सञ्चालनमा आउन लागेको हो। विमानस्थलमा हवाई उडानका लागि तारा एयरसँग टीकापुर नगरपालिकाले न्यूनतम 15 सीटका लागि सुनिश्चितसहित सहमति गरेपछि विमानस्थल सञ्चालनमा आउन लागेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले जानकारी दिनुभयो। विमानस्थलमा मंगसिर 30 गते आइतबार पहिलो उडान भरेपछि प्रत्येक साता आइतबार र बिहिबार एक एक उडान हुने गरी तालिका निर्धारण गरिएको छ। असार तेस्रो साताको वर्षाले चौधर नदीमा बाढ़ी आउँदा कञ्चनपुरको बेलडाँडीमा भत्किएको नहर अहिलेसम्म पनि पुननिर्माणका लागि ठेक्का लाग्न सकेको छैन। नहर नबन्दा किसानलाई गहुँ र तरकारी बालीका लागि सिंचाईमा निकै समस्या भएको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
कञ्चनपुरको बेलडाणीमा चौधर नदीमा आएको बाढ़ीले नहर भत्काएको 5 महिना भयो, तर अहिलेसम्म पनि यसको मर्मत भएको छैन। नहर पुनः सञ्चालनमा आउन नसक्दा किसानहरू सिंचाई सुविधाबाट वञ्चित छन्। महाकाली सिंचाई जल उपभोक्ता संघ केन्द्रीय समितिका अध्यक्ष भीम बहादुर थापा,
साउनको 27 गते विभागमा र मन्त्रालय राष्ट्रिय सिंचाई महासंघको टोली नै लगेर गएको थिए। उहाँहरूले हामी सबै फाइल अगाडि बढाउँदैछौ, काम हुँदैछ भन्नुभएको, तर अहिलेसम्म केही भएको महसुस भएको छैन।
सामान्यतया गहुँ बालीमा 2-5 पटकसम्म सिंचाई गर्नुपर्ने हुन्छ। गहुँ छरेको 18-22 दिनको अवधि गहुँको मूल जरा आउने समय हो। पहिलो पटक सिंचाईको उपयुक्त बेला पनि अहिले नै भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुरका कृषि अधिकृत ध्रुवराज जोशी बताउनुहुन्छ।
यदि हामीले विचार गरेर सिंचाई प्रबन्ध मिलाउन सक्यौं भने गहुँको उत्पादन यो सिंचाई प्रबन्धले गर्दाखेरि 25-30% बढ्न सक्ने हुन्छ। अहिले मूल जरा आउने समय पहिलो सिंचाई चाहिँ व्यवस्था गर्नुपर्छ।
यहाँका किसानको समस्या बारे सरकारी अधिकारीहरूलाई प्रश्न गर्दा बजेट अभावलाई मुख्य कारण देखाउँछन्। महाकाली सिंचाई व्यवस्थापन कार्यालयका सूचना अधिकारी शालिक भूषाल र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अर्जुन कुमार बम,
ठेक्का व्यवस्थापनको प्रक्रियाको लागि आवश्यक बजेट र स्वीकृति प्राप्त भयो भने ठेक्का व्यवस्थापनमै करिब 2-2.5 महिना लाग्छ, त्यसपछि निर्माणको कार्यहरू सुचारू हुने हो। यो आवमा चाहिँ नहर सञ्चालन हुन अलि मुस्किलै छ।
अर्थ मन्त्रालयले चाहिँ यो मनसुन भरि क्षति भएका विभिन्न संरचनाको पैसा चाहिँ विपद प्राधिकरणबाट दिने गरी भन्ने चाहिँ एक किसिमको छलफल अगाडि बढेको छ। त्यो पैसा आयो भने सम्भवतः यो मनसुन इन्डिस डिजास्टरमा जिल्लामा के क्षति भएको केही पैसा जान्छ होला। त्यो भयो भने यो नहरमा प्राथमिकरण भएर आयो भने त्यसमा एडजस्ट हुन्छ होला।
सिंचाई नहुँदा मुख्य खाद्य बाली गहुँको उत्पादन घट्नेमा किसान चिन्तित छन्। कञ्चनपुरको बेलडाणीका किसान गंगा चन्द,
15 कट्टासम्म गहुँ लगाएर क्या पुनिसके अन्य हो, पानी नाइथेन, बोरलाई टाढा टाढा पर्या, यहाँ नहर आयो भन्नान मात्र पानी हम देख्दा नआएको भए कोही के गर्दा।
कञ्चनपुरमा सिंचाई नहरको अहिलेसम्म पनि ठेक्का प्रक्रिया शुरू नहुँदा किसानको समस्या समाधानमा अझै ढिलाइ हुने देखिन्छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजाको शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा 33 जना भन्दा बढ़ीको मृत्यु भएको छ। विस्थापित प्यालेस्टाइनीहरू रहेको मुख्य शरणार्थी शिविरमा भएको आक्रमणमा 50 भन्दा बढ़ी घाइते भएको जनाइएको छ। गाजामा सन् 1948 8 ऐतिहासिक शरणार्थी शिविरहरू स्थापना गरिएको समाचारमा जनाइएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल मैक्रोले फ्रान्सवा बेरोलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ। गत हप्ता प्रधानमन्त्री मिसेल बार्नियरले विश्वासको मत प्राप्त गर्न नसकेपछि हिजो राष्ट्रपति मैक्रोले नयाँ प्रधानमन्त्री नियुक्त गर्नु भएको हो। नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै तत्कालका लागि राजनैतिक संकट साम्य हुने र राजनैतिक अस्थिरता अन्त्य हुने अनुमान गरिएको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले सिरियामा बसर अल असदको पतनपछि इस्लामिक स्टेट आईएसको पुनरुत्थान विरूद्ध काम गर्नु अत्यावश्यक भएको बताउनु भएको छ। बसर अल असदको सरकार ढलेपछि सिरिया संकटबारे छलफल गर्न दोस्रो चरणको भ्रमणको क्रममा टर्की एका विदेश मन्त्री हाकान फिदानसँग अन्कारामा भएको भेटवार्तापछि उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। ब्लिंकेनले संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो, हाम्रो देशले धेरै मेहनत गरेको छ र आईएसको क्षेत्रीय खलिफाको उन्मूलन सुनिश्चित गर्न धेरै वर्ष प्रयास गरेको छ र ती प्रयासहरू जारी राख्न अनिवार्य छ। जवाफमा फिदानले टर्की सिरियामा जतिसक्दो चाँडो स्थिरता सुनिश्चित गर्न र जिहादीहरूलाई त्यहाँ आफ्नो पकड जमाउनबाट रोक्न प्रतिबद्ध रहेको बताउनु भएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
बुधबारबाट काठमाडौँमा जारी 15 दक्षिण एसियाली आर्थिक सम्मेलन विभिन्न निष्कर्षसहित शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ। साउथ एसिया वाच अन ट्रेड इकोनोमी एण्ड इन्भाइरोमेन्ट साउथीको आयोजनामा दक्षिण एसियाली क्षेत्रका र त्यसभन्दा बाहिरका 100 भन्दा बढ़ी प्रतिष्ठित अर्थशास्त्री, नीति निर्माता र नागरिक समाजका अगुवाहरूको सहभागितामा भएको सम्मेलनमा हरित अर्थतन्त्र, यस क्षेत्रको हरित रूपान्तरण तथा समावेशी विकास, दिगो व्यापार लगायतका विभिन्न विषयहरूमा कार्यपत्र प्रस्तुत गरी छलफल भएको थियो। शुक्रबार आयोजित समापन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दक्षिण एसियाले आफ्ना व्यापार नीतिहरूमा पुनर्विचार गर्नु आवश्यक भएकोमा जोड़ दिनुभयो। उहाँले कमजोर क्षेत्रको संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गर्नुपर्नेमा समेत जोड़ दिनुभयो। अध्यक्ष ढकालले दक्षिण एसिया संसारकै तीव्र आर्थिक वृद्धिको क्षेत्र मध्ये एक भए पनि व्यापार र लगानी प्रवाहका हिसाबले सबभन्दा कमजोर क्षेत्रको रूपमा रहेको उल्लेख गर्नुभयो। जलवायु योजना कार्यान्वयनका लागि सन् 2030 वार्षिक 200 अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान रहेको अध्यक्ष ढकालले उल्लेख गर्नुभयो। नेपाल र भारत बीचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि निर्माण भएको नयाँ बुटवल बर्दघाट 220 केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। नवलप्रासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका 13 सूर्य बस्ती स्थित नयाँ बुटवल सब स्टेशनबाट सोही जिल्लाको बर्दघाट नगरपालिका 5 सम्मको 21.5 किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा आएको छ। चितवनको भरतपुर नगरपालिका 11 आँपटारी स्थित नयाँ भरतपुर सब स्टेशनदेखि नयाँ बुटवल सम्मको 220 केभी प्रसारण लाइन चार्ज गरी सञ्चालन गरिएको हो। नयाँ बुटवल बर्दघाट प्रसारण लाइन सञ्चालनमा आएसँगै नयाँ बुटवलबाट हेटौडासम्म 200 केभी प्रसारण लाइन पूर्वाधार संरचना तयार भएको छ। प्रसारण लाइनले करिब 1200 मेगावाट विद्युत भार बोक्न सक्नेछ। नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य घटेको छ। यस दिन छाप भएको सुनको मूल्य प्रतितोला 1200 र चाँदी प्रतितोला 65 रुपियाँले घटेर कारोबार भएको छ। बिहिबार सुन प्रतितोला 1,54,200 रुपियाँमा कारोबार भएकोमा शुक्रबार प्रतितोला 1,53,000 रुपियाँमा कारोबार भएको छ। झापा जिल्लामा यस वर्ष 937.67 मेट्रिक टन कोदो उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र झापाका अनुसार 726.88 हेक्टर क्षेत्रफलमा उक्त परिणामको कोदो उत्पादन भएको हो। यस वर्ष झापामा प्रति हेक्टर 1.29 मेट्रिक टनका दरले कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिनुभयो। जिल्लामा स्थानीय तहले कोदो उत्पादनका लागि किसानहरूलाई प्रोत्साहन र विभिन्न अनुदानहरू उपलब्ध गराएका छन्। भद्रपुर नगरपालिकाले यस वर्ष कोदो खेतीका लागि 251 कट्ठा क्षेत्रफलमा प्रति कट्ठा 1,000 का दरले प्रोत्साहन स्वरूप किसानलाई अनुदान दिएको नगरपालिकाको कृषि शाखाका अधिकृत सुमन बिमरीले जानकारी दिनुभयो। परम्परागत रूपमा पशुपालन गरी दुग्ध उत्पादन गर्दै आएका बागलुङका किसानहरू दुग्ध उत्पादनमा आधुनिक प्रविधिसँग जोडिन थालेका छन्। जिल्लाको काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका 1,600 जना किसान प्रविधिको प्रयोग गरी दुग्ध उत्पादनमा जोडिन पुगेका हुन्। धवलागिरी सामुदायिक स्रोत विकास केन्द्र बागलुङ र प्राक्टिकल एक्सन नेपालको सहकार्यमा उपकरण उपलब्ध गराएपछि दुई पालिकाका 8 वटा दुग्ध उत्पादन सहकारी महाबद्ध र 42 वटा व्यक्तिगत फार्म सञ्चालन गर्दै आएका किसानलाई उपकरण उपलब्ध गराइएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
काठमाडौँमा जारी नेपाल प्रिमियर लीग एनपीएलमा विराटनगर किङ्ससँग चितवन राइनोस पराजित भएको छ। शुक्रबार भएको खेलमा विराटनगरसँग चितवन 51 रनले पराजित भएको हो। यो सँगै चितवनले प्लेअफ पुग्न जनकपुर बोल्डसँग खेल कुर्नुपर्ने भएको छ। विराटनगरले भने प्लेअफ पुग्ने सम्भावना जीवितै बनाएको छ। 6 खेल खेलेको चितवन 6 अङ्क छ। विराटनगरले समान खेलबाट 4 अङ्क पुर्याएको छ। विराटनगरले दिएको 182 रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित विश्व ओभरमा 6 विकेट गुमाउँदै 130 रन बनायो। अर्को खेलमा कर्णाली एक्सले लगातार 4थो जित हासिल गरेको छ। लुम्बिनी लायन्सलाई कर्णालीले 5 रनले पराजित गरेको हो। यो सँगै एनपीएलको प्लेअफ समीकरण झन जटिल बनेको छ। 10 अङ्कसहित जनकपुर बोल्ड्स प्लेअफमा पुगिसक्दा 2 खेल खेल्न बाँकी सुदूरपश्चिमको 8 अङ्क छ। कर्णालीले पनि समान अङ्क पुर्याएको छ। 2 खेल खेल्न बाँकी चितवन राइनोजको 6 अङ्क छ। त्यस्तै काठमाडौँ गुर्खाज र पोखरा एडभेन्चरको समान 4 अङ्क छ। यो सँगै लुम्बिनीले 2 अङ्कसहित एनपीएल टुङ्ग्याएको छ। कर्णालीले दिएको 129 रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित विश्व ओभरमा 7 विकेट गुमाउँदै 123 रन मात्रै बनाउन सक्यो। भारतको क्यालिकट हिरो सेन्टर एसियन भलिबल एसोसिएसन काबा पुरुष भलिबल च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार त्रिपुरा स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कबड्डलमा सम्पन्न पहिलो सेमी फाइनलमा क्यालिकटले इरानको U18 टोलीलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। लिग चरणका 4 खेलमा 7 अङ्क जोडेको क्यालिकट तेस्रो स्थानमा रहेर सेमी फाइनल प्रवेश गरेको थियो। इरानको युवा टोली भने 1 खेल पनि नहार्दै सेमी फाइनल प्रवेश गरेको थियो। क्यालिकटले शनिबार हेल्प नेपाल र एचडीसी बीचको विजेतासँग फाइनल खेल खेल्नेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब थप खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत आज पनि 2 खेल हुँदैछन्। त्रिवी क्रिकेट मैदानमा बिहान 9 बजे पोखरा एभेन्जर्स ले काठमाण्डु गोर्खासको सामना गर्दैछ। प्लेअफ सम्भावनालाई जीवित राख्न दुवै टोलीलाई आजको खेल जित्ने पर्ने दबाव रहेको छ। दोस्रो खेलमा चितवन राइनोजले प्लेअफमा पुगिसकेको जनकपुर बोल्ड्सको सामना गर्दैछ। चितवनलाई पनि प्लेअफ सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्ने दबाव रहेको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही, बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 2.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 93%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 18 देखि 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:47 भयो भने सूर्यास्त भरे साँझ 5:11 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि पटक। समावेशी र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो लक्ष्य भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। अन्य पार्टीबाट प्रवेश गर्ने नेता कार्यकर्तालाई जिम्मेवारीमा विशेष प्राथमिकता दिने नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको निर्णय। स्वास्थ्य कर्मीका लागि न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सबै स्वास्थ्य संस्थालाई निर्देशन। मुगलिन पोखरा सड़क अन्तर्गत शुक्ला गण्डकी नगरपालिकाको त्रेखण्डमा आजदेखि 4 दिन सड़क अवरूद्ध हुने। इजरायलले गाजाको शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा 33 जना भन्दा बढ़ीको मृत्यु। र नेपाल प्रिमियर लीग क्रिकेट एनपीएल अन्तर्गत आज पनि 2 खेल हुँदै। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।